मण्डलीमा अनि वास्तवमा यो दुई दुई र तीन अध्याय चाहिँ मण्डली परमेश्वरको वचन अनुसार कुनै पनि मण्डली एउटा सही परमेश्वरको अगुवाई अनुसार सत्यतामा चल्नलाई चाहिँ कसरी चल्ने, के कुरा त्यहाँ कसरी हुनुपर्छ, कुन कुराको महत्त्व हुनुपर्छ, वास्तवमा गहिरो रूपमा यो कुराहरू भनिएको छ यहाँ। अनि सबभन्दा ठुलो कुरा चाहिँ मण्डलीमा कसरी यो शब्द चाहिँ सिस्टमेटिक भन्छ, अर्डरली भन्छ, भन्दाखेरि चाहिँ अर्डरली भनेको चाहिँ देयर इज अ अर्डर, एभ्रिथिङ हेज अ, हरेक कुराको चाहिँ त्यसको प्राथ त्यसको स्थान, त्यसको भूमिका, त्यसको महत्त्व, होइन, परमेश्वर चाहिँ अर्डरली हुनुहुन्छ, हामीले सोचेको भन्दा बढी अर्डरली हुनुहुन्छ। तर परमेश्वरको अर्डरली अर्डरली भनेको चाहिँ नेपालीमा चाहिँ कुन कुरा कुन रूपमा हुनुपर्ने त्यसको व्यवस्थित तरिका भन्छ। त्यसैले मण्डली चाहिँ त्यो बे बे नियमको बे के भन्छ त्यसलाई, त्यस्तो चाहिँ हुँदैन भनेर एकछिन है। हेलो, अँ That's my son's phone. Where is this? Where is this? Hello? Where is this? त्यसैले सबभन्दा मुख्य कुरा चाहिँ यो हामीले अस्ति यो एक दुई अध्याय र तीन अध्याय भनौँ न, दुई र तिनको तेह्रसम्म, तिनको तेह्रसम्म चाहिँ मण्डलीमा एल्डर अथवा पास्टर र डिकन कस्तो व्यक्ति क्वालिफाइड हुन्छ भनेर त्यहाँ लेखेको छ। अनि मण्डलीमा हरेक विश्वासीहरू कस्तो कन्डक्ट हुनुपर्छ, त्यस कारणले यहाँनिर अनि मण्डलीमा कुन कुरालाई प्राथमिकता दिनुपर्छ, त्यसैले यो दुई अध्याय पहिलो तिमोथी र तिन अध्यायको तिन तेह्र पदसम्म चाहिँ पुरै मण्डलीमा कसरी कन्डक्ट गर्ने यो शिक्षा पुरा यसमा दिएको छ। यसलाई गहिराईमा हामीले अध्ययन गर्यो भने हामीले बाइबलीय मण्डली कस्तो हुनुपर्छ भन्ने कुराको धेरै कुरा बुझ्न सकिन्छ। त्यसैले अन्यलमा र मान्छेको बुद्धिमा मान्छेले जे मन लाग्छ, कतिचोटि चर्चहरू चाहिँ त्यसरी चलेको छ, मान्छेलाई जे मन लाग्छ त्यो गरिरहेछ। अझ धेरै जस्तो के हुन्छ भने एउटा मात्रै पास्टर सर्वे सर्वा हुन्छ नि कतिचोटि, उसको लागि चाहिँ बाइबलमा जहिले पनि मण्डलीको अगुवाहरू चाहिँ पास्टर एउटा हुन्छ, धेरै कुराहरू उसको अधिकारमा पनि हुन्छ, किनभने उसको जिम्मेवारी भनेको चाहिँ मण्डलीमा चाहिँ वचन अनुसारको पवित्रता कायम गर्ने, बाइबलीय सिद्धान्त कायम गर्ने, सिस्टम कायम गर्ने, त्यसकारण मण्डलीको अगुवाको चाहिँ ठुलै भूमिका र उसलाई मान्यता दिनुपर्ने, आदर दिनुपर्ने, बाइबलमा मण्डलीको अगुवालाई को आज्ञा पालन गर्ने कुराहरू छन्। तर मण्डलीको अगुवाले गलत बाटो गयो भने बर्बाद हुन्छ, त्यस कारणले जहिले पनि के भयो यहाँ लकडाउन, कहाँको लकडाउन एनिवे, त्यसैले मण्डलीमा एकदम सिरियस कुरा हो यो, मैले यो अध्ययन गरिरहेको छु, मलाई यो थाहा थियो पहिल्यैदेखि, त्यस कारण आज यो विषयमा हामी अलिकति सिक्छौँ। तर अस्ति सिक्दाखेरि चाहिँ हामीले प्रार्थनाको विषयमा, अब त्यो भन्दै गर्दाखेरि चाहिँ मण्डली आराधनाको सेवा सुरु गर्दाखेरि सुरुदेखि अन्तसम्म 2 घन्टा हाम्रो चर्चमा हुन्छ, कहिलेकाहीँ मैले प्रचार गरेँ भने अलि लामो जान्छ, अब कसै कसैको चर्चमा 5 घन्टा हुन्छ, त्यो मुख्य कुरा भएन। तर मण्डली सेवामा के कुरालाई चाहिँ त्यहाँ प्राथमिकता दिने, के गर्ने, कस्तो एक्टिभिटिज गर्ने, कसरी गर्ने, त्यो बाइबलमा सबै कुरा छ। अब त जब अगुवा चाहिँ शिक्षित छैन, तालिम प्राप्त छैन, बाइबलीय सिद्धान्तमा नलेज छैन, ज्ञान छैन, अझ आत्माले भरिएको छैन, परमेश्वरको डर र परमेश्वरमा चूर्ण भएको छैन, त्यस्तो व्यक्तिले मण्डली सञ्चालनमा टोटल्ली शारीरिकपना ल्याउँछ, संसारिकपना ल्याउँछ, उसले गरेका निर्णयहरूमा धेरै गलत कुराहरू हुन्छन्। त्यस कारणले यो विषयलाई एकदमै राम्रोसँग हेर्न जरुरी छ। तर आज तपाईँको आजको विषय, अझ अर्कोचोटि म त्यसको बारेमा तपाईँलाई सिकाउँछु, जुन चाहिँ एकदमै कन्ट्रोभर्सी भन्छ नि अङ्ग्रेजीमा, कन्ट्रोभर्सी भइराखेको विषय हो, तर बाइबलमा यसको बारेमा भनेको छ। तपाईँलाई आज र अर्को एकचोटि गरेर यो विषयमा जुन चाहिँ आज हामीले पहिलो तिमोथी 2 अध्यायको 8 देखि 15 सम्म, 2 अध्यायको पुरै 8 देखि त अन्तसम्म हामी हेर्छौँ। र आज सिद्ध हुँदैन त्यो मैले, किनभने त्यो स्त्रीको भूमिका सम्बन्धी शिक्षा चाहिँ अर्कोचोटि हामीले अझै अध्ययन गर्नुपर्छ, किनभने त्यसको धेरै कुराहरू छन्। त्यसैले तपाईँलाई त्यो कुरा म आज बताउन चाहन्छु। त्यसैले यहाँ पहिलो कुरा मैले के भन्छु, यहाँ मैले पढ्छु भनेको थिएँ, यसलाई म पढ्न चाहन्छु। पहिलो तिमोथी 2 अध्याय 8 देखि, यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर बिना क्रोध र बिना विवाद प्रार्थना गरून् भन्ने म चाहन्छु। अनि 9 पदमा, यसै गरी म चाहन्छु कि स्त्रीहरूले सरलता भद्रता साथ सुहाउँदो वस्त्र पहिरन, केशको बढी सिँगार गरेर सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन। अनि 10 पद, तर असल कामद्वारा सुसज्जित होउन् जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। 11 पद, स्त्रीले पूर्ण दिनता साथ चुपचाप बसेर सिकुन्। अनि 12 पद, तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्न, तर तिनी चुपचापै रहन्। 13 पद, किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हवा। 14, त्यसपछि मैले तपाईँलाई 14 पद कहाँ पुग्छ, 13 पद, 14 पद, आदम छलिएका होइनन् तर स्त्री चाहिँ छलिएर अपराधमा फसेकी हुन्। 15 पद, तरै पनि यदि तिनी सुशीलता साथ विश्वास प्रेम र पवित्रतामा रहिन् भने बालक जन्ममा तिनी बचाइनेछन्। परमेश्वरले यो वचनमा आशिष दिनुभएको होस्। त्यसकारणले तपाईँलाई मैले यो जुन चाहिँ विषय छ, हामीले सुनिराखेको विषयभन्दा फरक छ, कति मण्डलीहरूमा यो विषयमा फरक फरक विचारहरू अभ्यास गरिएको छ, अनि हाम्रो चर्चमा पनि हाम्रो आफ्नो खालको अभ्यासहरू छन्। विशेष गरिकन अगुवाहरूमा स्त्री र पुरुष बीचको भूमिका सम्बन्धी दृष्टिकोणहरू फरक छ। अब यहाँ भनेको क्लियर छ, यहाँ चाहिँ एउटा किसिमको भूमिका स्त्रीहरूको भन्ने पनि देखिन्छ यहाँ, तर यो के हुन्छ भने नेपालीमा अनुवाद गरिएको ग्रिक भाषाबाट आएको, अनि त्यो बेलाको मान्छेलाई पावलले यो लेखेर अथवा पत्रुस के अरे तिमोथीद्वारा पढियो एपिसीको मण्डलीलाई, जहिले पनि परमेश्वरको वचनको बारेमा विचार गर्दाखेरि के विचार गर्नुपर्छ, पहिलो कुरा त्यो भन्ने मान्छेले के भनिराखेको छ। यो तपाईँलाई शिक्षा, यो हरेकलाई, यो आज खण्ड मात्रै होइन सबै ठाउँमा। पहिलो कुरा चाहिँ त्यो भन्नेले चाहिँ के भनेको, दोस्रो कुरा चाहिँ त्यो भनेको कुराले सुन्नेले कसरी सुन्छ, त्यसको मतलब के हुन्छ, अनि त्यसलाई उसले कसरी जीवनमा लगाउनु पर्छ, यो कुरा चाहिँ जहिले पनि सान्दर्भिक हुन्छ। त्यसैले कतिचोटि मण्डलीहरू वचनलाई इन्टरप्रिटेसन भन्छ, त्यो भनेको चाहिँ यो वचनलाई चाहिँ यो चाहिँ यो भनेको भनेर जो अर्थ लगाउने काम गर्छन्, एउटा चाहिँ फन्डामेन्टल लिटरल, यो बुझ्नुहुन्छ भन्न, शब्द अङ्ग्रेजी शब्द लिटरल भनेको चाहिँ कतिचोटि चाहिँ अलिकति कडापन गएर टु स्ट्रिम कडामा जान्छ, अनि कतिचोटि चाहिँ एकदम लिबरलमा गएर पुरै संसारिकमा जान्छ, अनि कतिले चाहिँ यो पावलले लेखेको कुरा चाहिँ यहुदी संस्कृतिको कुरालाई दोष लगाउँछ। तर हामीले बिचमा बसेर यो परमेश्वरको वचनलाई कसरी हेर्ने भन्ने कुरा विचार गरेर हेऱ्यो भनेदेखि, त्यस्ता व्यक्तिहरू जसले चाहिँ परमेश्वरको वचनलाई एकदमै अध्ययन गरेर त्यो बेलाको संस्कृति, त्यो बेलाको भाषा, त्यो बेलाको कल्चर, त्यो भनेको कुरा, त्यो सबै बुझेर परमेश्वरको वचनको खास अर्थ चाहिँ एकदमै के भन्छ त्यसलाई, निष्पक्ष अर्थ के हो, निष्पक्ष। अब यहाँनिर आज झट्ट पढ्दाखेरि स्त्रीहरूको लागि त टोटल्ली चुप लाएर बस्नु भनेको छ नि त, मतलब के हो, उनीहरूले एक शब्द नि बोल्नुहुन्न कि, यो सबै कुराहरू त्यहाँ आउँछ। त्यसैले आज म सबै भ्याउँदिनँ, तर अर्कोचोटि म टोटली स्त्रीको भूमिका सम्बन्धी हामीले यसलाई कसरी उल्था गर्छौँ, हामीले यसलाई कसरी बोल्छौँ, हामी कुन स्ट्यान्ड छ यसमा, हाम्रो चाहिँ के स्ट्यान्ड छ, किन हाम्रो चर्चमा अरू चर्चको भन्दा केही फरक त छँदैछ होइन, किनभने हामी स्त्री दिदीबहिनीहरूलाई मण्डलीको डिकन बनाउँछौँ, तर उनीहरू एल्डर र पास्टर चाहिँ हामीले स्वीकार गर्दैनौँ। त्यो परमेश्वरको वचनलाई नै ध्यान दिएर हो, होइन? तर कति मण्डलीहरूमा त्यसको केही मतलब छैन, किनभने उनीहरूले यो बाइबलको उल्था गर्दाखेरि पावलको लेटरलाई चाहिँ, चिठीलाई चाहिँ, अथवा पावलद्वारा लेखिएको कुरालाई चाहिँ सांस्कृतिक कुरा भनेर दोष लगाउँछन्। त्यसैले यो सबै कुराको बिचमा तपाईँ र म परमेश्वरको वचन कसरी सुन्न चाहन्छौँ? यो मान्छेले हामीलाई सजिलो बनाइदिएको कुरा मुख्य होइन नि। ए, तिम्रो पनि महत्त्व छ, तिमीले पनि गर्न पाउँछौ, होइन, तिमीले गर्नै पाउँदैनौ। यो दुइटै कुरा महत्त्व छैन। महत्त्व के छ? परमेश्वरको इच्छा के छ? उहाँको वचनको मतलब के छ? सो यो कुरो जहिले पनि कुनै पनि व्यक्तिलाई, अब जस्तो कहिलेकाहीँ कोही पास्टरले कडा प्रचार गर्छन्, हुन त पास्टरै बिच्छेको प्रचार फरक हुन्छ, कसै कसैको प्रचार चाहिँ खालि अर्कालाई घोत्न हुन्छ, त्यो ह्यामरिङ भन्छ, होइन, कसै कसैको प्रचार चाहिँ उसको आफ्नो, तर धेरै जस्तो के हुन्छ, परमेश्वरप्रति जवाबदेही भएर गर्ने मान्छेले चाहिँ के गर्छ, परमेश्वरले के भनेको छ, कुन उद्देश्यले भनेको छ, उसले मान्छेहरूलाई सिकाउँदाखेरि त्यसको उद्देश्य के हो, त्यो विचार गर्दाखेरि के हुन्छ भने, एउटा डक्टरले घाउ भएको मान्छेलाई के गर्छ, घोचेर अझै त्यो अझै खतम त बनाउँदैन नि, होइन, त्यसलाई त पहिला पेरोक्साइडले धोएर आयोडाइन लाएर सिउनु पर्छ भने सिएर बिसेक बनाउँछ नि, होइन। तर एउटा कुरा के हुन्छ, त्यो त्यसरी सफा गर्दा र घोच्दा सिउँदाखेरि दुख्छ नि, तब बिसेक हुन्छ। हामीले जहिले पनि प्रचार गर्दाखेरि मण्डलीमा सबै एउटै आत्मिकी मान्छे हुँदैन, फरक फरक लेभलको मान्छे हुन्छ, कसैले नबुझेको कारणले, कसैको अहिलेसम्म मुक्ति सबैलाई चाहन्छ, धेरै जस्तो मान्छेको विचारमा के छ, स्वर्ग जाने कुरा चाहिँ के भन्छ, यो क्रिस्चियन हुने, येसुलाई विश्वास गर्ने कुरा चाहिँ स्वर्ग जानको लागि, त्यो सबैलाई मनपर्छ, स्वर्ग जान पाए हुन्थ्यो, होइन, स्वर्ग जानलाई मान्छे कति ठुलो दान, परिश्रम, तपस्या, तीर्थयात्रा, त्यो कहिल्यै नसकिने खालको काम गरेर आउँछन्, होइन, हामीलाई त येसुलाई विश्वास गरेर स्वर्ग जाने, सबै मान्छेलाई स्वर्ग जान मजा लाग्छ नि। त्यस कारण यहाँनिर पोइन्ट के छ भनेदेखि नि, परमेश्वरको वचन, परमेश्वरको इच्छा, उहाँको सिस्टम, उहाँको पद्धति, अर्डरली उहाँले कसरी के भूमिकामा सबैलाई बनाउनु भयो, उहाँको उद्देश्य के, हामीले के गर्नु पर्यो, परमेश्वरको, मैले अस्तिदेखि सिकाउँछु, एउटा कुरा सिकाउँछु नि, हाम्रो निम्ति सबभन्दा ठुलो दर्शन, हाम्रो दर्शन के हो, येसु जस्तो हुने, तपाईँ र मैले येसु जस्तो हुन प्रयास गर्नुपर्छ। यो कसैलाई देखाउन नि होइन, कसैलाई प्रभाव पार्न होइन, कसैलाई खुसी बनाउन होइन, तपाईँ र म बाहिर येसु जस्तो देखा परेर केही फाइदा लाग्दैन, तपाईँ र मेरो भित्र इटर्नल, इन्टर्नल भन्छ, भित्री वार्तामा नयाँ हुने भन्ने वचनमा छ नि एफिसीमा, होइन, तपाईँ र म भित्र येसु जस्तो हुनुपर्ने हुन्छ, जुन कुरो परमेश्वरले देख्नुहुन्छ। कुनै पनि व्यक्तिले कसैलाई प्रभाव पारेर पार्नको लागि भएको उसलाई त टोटली बेफाइदा चाहिँ हुन्छ, त्यसलाई हिपोक्रेट भन्छ, पाखण्डी भन्छ, होइन। त्यसैले यो कुरो क्रिस्चियनिटीको बुझ्नु पऱ्यो, हु इज क्रिस्चियन, को हो क्रिस्चियन, बाइबलमा प्रष्ट छ। त्यो कुरो भन्दाखेरि कसैलाई चित्त बुझ्नु भन्दा पनि के हुनु पऱ्यो भने, यो उपचार हो मेरो लागि, कसैलाई वचन सुन्दाखेरि लाग्छ कि मेरो चाहिँ धेरै कमजोरी रहेछ, फाइदा के हुन्छ, उसको लागि उपचार के हुन्छ, जस्तै डक्टरले उपचारको एउटा उपाय देखाउँछ नि, त्यो उपायलाई पछ्याउनु फाइदा हुन्छ, किनभने त्यसपछि ऊ के हुन्छ, बिसेक हुन्छ, परमेश्वरको सम्बन्धमा नजिक हुन्छ, किनभने परमेश्वरतिर फर्किने बित्तिकै उहाँले हामीलाई लिनुहुन्छ, जतिसुकै ठुलो पापी भए पनि क्षमा दिनुहुन्छ, तर फर्किन त त्यति गाह्रो छैन नि। येसुको वचन छ नि, एउटा हातले पाप गर्न लाउँछ भने काटेर फाल्ने, आँखाले पाप गर्न लाउँछ भने फुटाइदिने भन्नुभएको छ नि, 18 अध्यायमा होला मत्तीमा, होइन। भनेपछि कतिचोटि यो जुन चाहिँ कुरो तपाईँ मेरो जीवनमा छ, वचनमा, विशेष गरी अर्काले प्रचार गर्दाखेरि हामीलाई त्यसले लाग्यो भने हामी त्यो मान्छेप्रति रिसाउनु खोज्छौँ, किनभने त्यो एकदम आँखा फुटाउनु त सजिलो छैन नि, तर त्यसले के हुन्छ, परमेश्वरसँग सम्बन्धमा ल्याउँछ। त्यो आँखै फुटाउनु भन्नुभन्दा पनि कतिचोटि त्यो प्यारो लागेको हाम्रो शारीरिक जो हाम्रो आफ्नै अभिलाषामा, घमण्डमा, आफ्नै सोचमा आधारित कुराहरू छन्, जुन चाहिँ परमेश्वरको अगाडि पाप हुन्छ, त्यसलाई त्याग्ने कुरा। त्यसैले लेट्स गो टु आजको कुरामा जाउँ। सो पहिलो कुरा यो खण्डमा, अब पहिलो के भन्छ, पहिलो तिमोथी 2:8-15 कुरा गर्दा, यो खण्डमा धेरै विवाद, विभाजन ल्याउने खण्ड भनेर हामी चिन्छौँ, किनभने यो स्त्रीको सम्बन्धमा मण्डलीमा कस्तो कन्डक्ट हुनुपर्छ भन्ने कुरा यहाँ छ, पुरुषहरूको सम्बन्धमा पनि छ, यहाँ बाइबलमा थुप्रै ठाउँमा छ, होइन, जस्तो विवाहको सम्बन्धमा हेऱ्यो भनेदेखि हामीले एफएससी 5 अध्यायको 21 देखि तल्तिर हेऱ्यो भने पत्नीहरूले पतिको अधीनमा बस्नुपर्छ भनेको छ, पटक पटक होइन। 5 अध्यायको एफएससी 5:21 के छ? एक अर्काको अधीनमा बस्नुपर्छ विश्वासीहरू। त्यसपछि के भनेको छ? पतिलाई येशूले मण्डलीलाई गरेको जस्तै प्रेम पतिले पत्नीलाई गर्नुपर्छ भनेको छ। अब यो सबै कुरा कन्डिसनल हुन सक्दैन। कुनै व्यक्ति असल क्रिस्चियन छ भने उसले के गर्नु पर्यो? श्रीमती जस्तो सुकै भए पनि ख्रिस्टको जस्तै प्रेम गर्नु पर्यो, किनभने उहाँ हामी शत्रु हुँदा पनि प्रेम गरेर क्रुसमा मर्नुभयो, परमेश्वरीय प्रेम होइन। त्यो कुरो हामीमा हुनु पर्यो। अथवा श्रीमतीले पनि आफ्नो श्रीमान जस्तो भए पनि त्यो वचनमा लेखेको अनुसारको श्रीमानको अधीनमा बस्ने भनेको के हो? त्यो कुरा बुझ्नु पर्यो। परमेश्वरको अगाडि ऊ चाहिँ एकदमै परमेश्वरलाई प्रसन्न बनाउने जीवन जिउने इच्छा छ भने त्यो कुरा के हो बुझ्नु पर्यो। त्यस कारण यहाँ प्रष्ट प्रष्ट यो परमेश्वरको वचनमा छ। त्यसै गरी यो खण्ड चाहिँ एकदमै मण्डलीमा विभाजन हुन्छ स्त्रीहरूको भूमिका बारे होइन, स्वास्नी मान्छेहरूको भूमिका बारेमा। धेरै जस्तो अमेरिकाको मण्डली चाहिँ यो कुराबाट ठ्याक्कै बाहिर गयो, यो बाहिर धेरै अगाडि गयो, योभन्दा 60-70 वर्ष अगाडि गयो। हामी यहाँको क्रिस्चियन इतिहास र अन्य कतिवटा यहाँको इतिहास पढ्दाखेरि योभन्दा 60-70 वर्ष अगाडि यो देशमा अमेरिकामा प्राय जसो मान्छे चर्च जान्थ्यो, सबै परिवारहरू एकदम फरक थियो, एकदम राम्रो थियो। आज के छ? मण्डली गएको मान्छे पनि 60%भन्दा बढी चाहिँ संसारको मान्छेभन्दा फरक छैन, उसको जीवनमा पनि थुप्रै समस्याहरू छ उनीहरूले, किनभनेदेखि सुरुमा उनीहरूले, अब त्यसको बारेमा आज शिक्षा दिन्न अर्कोचोटि, उनीहरूले अलिकति यो बाइबललाई छुट्टै प्रकारले लिन थाल्यो। जुन मण्डलीले बाइबलको कतिवटा क्लियर कट शिक्षालाई गलत प्रकारले उल्था गरेर गलत लाउ गर्न थाल्छ नि, त्यहाँ परमेश्वरको आत्मा होइन कि अर्कै आत्मा काम गर्न थाल्छ। यो कुरो तपाईँ मेरो जीवनमा एकदम महत्त्वपूर्ण छ। हामीले त्यही कारणले परमेश्वरको वचनको सम्बन्धमा हामी एकदमै महत्त्व, त्यसैले तपाईँलाई म आज चाहिँ भ्याउँदिनँ होला, अलिअलि छुन्छौँ, तर अर्को हप्ता चाहिँ विशेष गरी स्त्रीहरूको भूमिका मण्डलीमा स्त्रीहरूको ले सिकाउने सम्बन्धी कुराहरूमा, यो कुराहरूमा म अर्को हप्ता तपाईँलाई मैले बुझे अनुसार र वचनमा देखाए अनुसार प्रष्ट पार्ने प्रयास गर्छु, किनभने यो जरुरी छ। हामीले किन गर्छौँ? हामीले जस्तो गरिरहेछौँ, तर तपाईँलाई यसो भन्दै गर्दा स्त्रीहरूले प्रचार गर्नुहुन्न भन्ने कुराको सम्बन्धमा कतिवटा चर्चहरूको चाहिँ के छ, एकदमै अङ्ग्रेजी शब्द टु स्ट्रिम भन्छ, त्यो त्यो वचनभन्दा पनि बाहिर गएर स्वास्नी मान्छेले त मण्डलीभित्र पसेपछि त बोल्नै हुँदैन भने जस्तो, त्यस्तो पनि मण्डलीहरू छन् मलाई थाहा छ। स्वास्नी मान्छे चाहिँ पुलपिटको छेउमा पनि जानु हुँदैन, बोल्नु हुँदैन, किनभने उसलाई त चुपचाप बस भन्या छ। तर यसको ग्रिकमा, यसको मुख्य भाषामा जुन लेखेको छ त्यसको मतलब के हो त्यो बुझ्न जरुरी छ। अर्को मण्डली के भन्छ? होइन यो त उसको कल्चर हो, त्यस कारणले जस्तो लोग्ने मान्छे हो त्यस्तै स्वास्नी मान्छे हो, ऊ पनि पास्टर हुनसक्छ, ऊ पनि एल्डर हुनसक्छ, ऊ पनि सबै कुरा हुनसक्छ, सबै त्यसमा केही फरक छैन। यो चाहिँ अर्को शिक्षा हो। तर तपाईँ र मैले चाहिँ परमेश्वरको वचनले किन के सिकाएको छ, त्यसको मतलब के हो, र कसरी हामीले सही प्रकारले परमेश्वरको महिमा गर्ने, त्यो कुरा हामीले हेर्नुपर्ने हुन्छ। त्यसैले यो विभाजन ल्याउने र विभिन्न कन्ट्रोभर्सी भएको यो विषयलाई विचार गर्दाखेरि चाहिँ बाइबलमा लेखिएको समय, आजको समाज, आजको संस्कृति अनि त्यसको बिचमा धेरै ठुलो परिवर्तन भइसकेको छ होइन। त्यस कारणले बाइबललाई नै परिवर्तन गर्ने कि, यो एउटा विषय हुन्छ। किनभने हामीले मैले जानी जानिकन नेपालको नियम कानुनमा धेरै परिवर्तन भयो। 20 वर्ष अगाडि म नेपालबाट यहाँ अमेरिका आउँदाखेरि नेपालमा कसैले एबोर्सन गर्यो भने जन्म कैद पर्छ आमा, होइन? एबोर्सन बुझ्नुहुन्छ? गर्भपतन, 18 वर्ष जेल खान पर्छ। आज जतिखेर मन लाग्यो नि गर्न पाउँछ, किनभने अमेरिकाले बदल्यो नि। अमेरिका सबभन्दा बढी के छ संसारलाई अझै अझै संसारिक पापमा डुबाउने कुरामा एक नम्बरमा छ। जस्तो नेपालमा अहिले के छ, थुप्रै छोरो मान्छे भएर जन्मेको केटी मान्छे भएर बदलिया छ, त्यो पनि एउटा अमेरिकाबाट सुरु भयो। यो सबै विषयमा म जान चाहन्न, तर तपाईँलाई मैले सिकाउनु चाहेको चाहिँ बाइबलको कुरा। तर कहिलेकाहीँ संसारको कुरालाई हामीले राम्रोसँग बुझ्नुपर्छ, हेर्नुपर्छ के भइराखेको छ, संसारमा के भइराखेको छ। त्यसैले यो पवित्रता भनेकै एउटा सबभन्दा ठुलो शब्दको अर्थ बुझ्नुपर्छ। पवित्रता, होलिनेस, होलिनेसको सही शाब्दिक अर्थ के हुन्छ भन्दाखेरि कट अफ। तपाईँले अचानकमा राखेर कुनै कुरा चट्ट काट्नुभयो भने के हुन्छ, त्यो छट्टै छुट्टिन्छ नि। होलिनेस इज कट अफ फ्रम द वर्ल्ड, संसारिक पाप कर्मबाट आफैलाई च्वाट्टै छुटाउने, बुझ्नुहुन्छ। यदि परमेश्वरको सम्बन्धमा हामी आउने हो भने त्यो परमेश्वरको वचन हो। त्यसैले बाइबलमा लेखिएको समय र आजको समय धेरै ठुलो परिवर्तन भएको छ। हामी क्रिस्चियनको हिसाबले जहिले पनि यो विषयमा संवेदनशील हुनुपर्छ, संवेदनशील, सेन्सिटिभ। भनेपछि कुनै पनि कुरा मान्छेले जे भन्यो त्यही त्यसको पछि कुद्नु हुँदैन। नेपालमा भइरहेको छ नि, हिजो अस्ति क्रिकेटको एउटा खेलाडी भिसा पान, एउटा संसदले नै मजाले भाषण गरेर मान्छे बटुलेर अनि पुरै जुलुस गरेर के गर्यो, कमसेकम दोस्रो चोटि इन्टरभ्यूमा डाकेर भिसा दिन तयार भएको कुरा पनि क्यान्सल भएर भिसा पान। मेरो विचारमा त्यो जुलुसले भिसा बन्द गरिदियो। त्यस्तो देशमा बस्या मान्छेहरूको लागि त जब मान्छेहरूले केही कुरा बोल्छ उसलाई त रियालिटी त थाहा छैन नि, त्यसमा हामी हावामा कुद्छौँ, गो विथ द फ्लो भन्छ अङ्ग्रेजीमा। तपाईँ र म क्रिस्चियन भएको हुनाले हामीले सबै विषयमा, यद्यपि एउटा कुनै विषय चाहिँ कसैबाट पनि सतावट नहुने, कसैबाट पनि दुःख नपाउने, सबैसँग मिलाप हुने विषयतिर लिन्छौँ हामीले, कहिलेकाहीँ त्यसो गर्दै गर्दाखेरि अङ्ग्रेजीको शब्दमा चाहिँ कम्प्रोमाइज भन्छ, परमेश्वरको वचनलाई वाटर डाउन गर्ने र उहाँलाई निन्दा हुने कुरामा पनि सहमति हुने। हामीले बोल्नु पर्दैन, हामीले मान्छेसँग नम्र हुन सक्छौँ, तर परमेश्वरको सत्यतालाई कहिले पनि वाटर डाउन गर्नु हुँदैन। होइन, हाम्रो आफ्नो मान्छेको अगाडि ख्रिस्टलाई परमेश्वरलाई निन्दा हुने काममा सहभागी हुनु हुँदैन, हामी खडा हुनुपर्छ। उनीहरूले देख्नुपर्छ कि हाम्रो विश्वासमा हामी निष्कपट छौँ। हामीले एक अध्यायमै सिकेको चाहिँ निष्कपट विश्वास, यो निष्कपट विश्वासलाई बुझ्नुपर्छ। निष्कपट विश्वास भनेको चाहिँ परमेश्वरको वचनमा जे जे सत्यता लेखिएको छ त्यसमा समर्पित विश्वास हो। सो जब परमेश्वरको वचनको सत्यताको कुरा आउँछ हामीले कुनै सम्झौता गर्नु हुँदैन। परमेश्वरको वचन कहिल्यै वाटर डाउन भने बुझ्नुहुन्छ, वाटर डाउन गर्नु हुँदैन। वाटर डाउन भनेको चाहिँ जस्तो तपाईँले कागती निचार्नुहुन्छ, म दिनै कागती निचेर एक ग्लास पानीमा खान्छु बिहान, त्यो पानी हाल्दा एक ग्लास, एक चम्चा कागतीको झोलमा एक ग्लास पानी हालेर खाँदाखेरि पनि निकै अमिलो हुन्छ। तर तपाईँले त्यो पानी नै नहालिकन खाँदाखेरि के हुन्छ, त्यो निल्न गाह्रो हुन्छ। त्यो हालेपछि के भयो, वाटर डाउन भयो। कतिजना मान्छेहरूले परमेश्वरको वचनलाई वाटर डाउन गर्छन्। त्यसकारणले आज तपाईँ र मेरो लागि सुरक्षित ठाउँ के हो, मान्छेको कुरा सुन्ने होइन। धेरै जस्तो मान्छे कुन विषयमा गइरहेको छ त्यो हेर्ने होइन। एकजना मान्छेले भनेको थिए, कसैले नगर्यो भनेर त्यो झुटा हुँदैन, सबैले गर्यो भनेर गलत काम ठिक हुँदैन, बुझ्नुहुन्छ यो कुरा। तर तपाईँ र म कहिलेकाहीँ के गर्छौँ भने नि, सबैले गरेर देखेपछि त्यो पनि हामी पनि गर्छौँ ठिक लाग्छ भन्ने होइन। फेरि पनि भन्छु, कसैले नगरेको कारणले कुनै सत्य गलत हुँदैन, सत्य सत्य नै रहन्छ कसैले नगरे पनि। तर धेरैले गरेको छ भने गलत चाहिँ ठिक हुँदैन, त्यो पनि गलतै रहन्छ। यो कुरो बुझ्नुपर्छ। तपाईँ र मेरो लागि परमेश्वरको वचन त्यति महत्त्वपूर्ण हुन्छ, त्यसैले सम्झौता गर्नु हुँदैन। परमेश्वरको वचन कहिल्यै हामीले यताउता, किनभने येशु प्रभुले वचनको बारेमा के हुन्छ, मत्ती 5:37 तेरो हो चाहिँ हो, होइन चाहिँ होइन। अनि येशु प्रभुले अर्को कुरा के हुन्छ, स्वर्ग र पृथ्वी टलेर जान्छ तर परमेश्वरको मुखबाट आएको वचन एउटा कमा पनि टल्दैन। यो कुरा हामीले जहिले पनि विचार गर्नुपर्छ। जहिले पनि मानव समाजको न्याय, मानव समाजको न्याय भन्नुहुन्छ नि, तपाईँले कसैले केही गरिहाल्यो भने त्यो ठिक छ कि बेठिक छ केले गर्नुपर्छ, बाइबलको वचनले गर्नुपर्छ। तपाईँलाई मलाई ठिक लागेको कुरा होइन, अरू मान्छेले सिकाएको शिक्षा होइन। विशेष गरी यो अभियन्ता हुन्छ नि, अभियन्ता, तपाईँलाई म भन्छु, यो अमेरिकाबाट त्यहाँ नेपालमा अथवा अरू देशमा गएको दुई तिनवटा कुरा, कहिलेकाहीँ पिछोलिएको शासनमा के भन्छ त्यसलाई, थिचोमिचोमा परेकोहरूको बारेमा बोल्दा सही नै लाग्छ, तर यो विषयबाट यति धेरै गार्बेज, यति धेरै गलत कुराहरू सिकाइएको छ। उदाहरणको लागि यो ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज, यो चाहिँ झुटा हो, यो हुँदैन। हुन त हाम्रो सालोमले इन्भाइरोमेन्ट साइन्स पढिरहेको छ, इन्भाइरोमेन्ट गलत हो, के भन्छ के भन्छ, इन्भाइरोमेन्ट ठिक हो भने मतलब पानी दूषित बन्छ, हावा दूषित बन्छ, वातावरण दूषित बन्छ, यो मान्छेले बनाउन सक्छ, तर तापक्रम पानी पर्ने र नपर्ने यो मान्छेले गर्न सक्दैन। त्यसकारणले कुरो बुझिन्छ। त्यसैले तपाईँ र म जो ख्रिस्टमा छौँ नि, तपाईँ र मेरो अर्को जस्तो कोही कोही मान्छेले भन्छ नि, होइन हामी त्यो फलानु पास्टरसँग बसेर छलफल गर्नै पर्छ, होइन, परमेश्वरसँग वचनमा प्रार्थना गरेर वचन हेर्नुपर्छ। तपाईँ र मेरो न्याय वचनले गर्छ, वचनले के भन्छ बुझ्नु पर्यो। त्यही कारणले हाम्रो मण्डलीमा यति धेरै बाइबलमा शिक्षा दिएको छ, एफिसियसको मण्डली त सक्षम थियो नि, त्यहाँ किन खाँचो पर्यो कि पावलले तिमोथीलाई पठाएर यो सबै सुधार्नु कोसिस गर्नु पर्यो, त्यो त इस्टाब्लिस्ड। तपाईँले उत्पत्तिको दुई अध्यायमा हेर्नुहोस् न, एफिसियसको मण्डली पर्फेक्ट जस्तै थियो, तर किन गर्नु पर्यो, किनभने देयर इज अ सिस्टम, देयर इज परमेश्वरको वचनमा एउटा सिस्टम छ, इन्टेलिजेन्ट छ, धेरै गहिरो छ। त्यसैले मण्डलीको सञ्चालन परमेश्वरको शरीर, येशूको शरीर हो नि, त्यसैले हामीले चान्चुने विचार गर्नु हुँदैन। मण्डली प्रतिको तपाईँ र मेरो विचार कचोटि गलत छ, सही भयो भने के हुन्छ, मण्डली प्रति हाम्रो समर्पणता छ नि, एकदम परिवर्तन हुन्छ। कसैले भनेको कारणले गर्ने होइन, कसैलाई देखाउन गर्ने होइन, हामीले गरेको कुरा कसैको लागि प्रभाव पार्ने होइन, केवल परमेश्वर प्रतिको भक्ति हो। बुझ्नुहुन्छ, यो परमेश्वरको मण्डलीको बारेमा हाम्रो हामीले शिक्षा दिनु जरुरी छ। मानव समाज र संस्कृतिले बाइबललाई न्याय गर्नु हुँदैन, बुझ्नुहुन्छ, यो कुरो तपाईँले सम्झिराख्नुहोस्। हामी सबै जे जे कुरा छ, समाज, मान्छेले गरेको काम ठिक छ कि बेठिक छ भने न्याय केले, परमेश्वरको वचनले, तर वचनलाई अर्को कुराले, अहिलेको मण्डलीहरूले के छ, समाज र कल्चरले वचनलाई न्याय गर्दैछन्। त्यसकारण यो चाहिँ उहाँको यहुदी कल्चर भनेर कतिवटा कुराहरूमा बदल्न थालेका छन्। त्यही कारण म चाहिँ परमेश्वरको वचनमा एकदम समर्पण हुन चाहन्छु, चाहे जेसुकै होस्, चाहे सबैजना एकतिर उभियुन् मेरो विरुद्धमा, तर परमेश्वरको वचनमा के भनेको छ म त्यसैलाई पछ्याउन चाहन्छु। त्यसैले पहिलो त्योमाथि दुईमा हामीले सामना गर्नुपर्ने कुरा स्त्रीहरूको सम्बन्धमा, होइन, आदमको करङ भन्ने विषय एउटा छ नि, होइन, आदमको करङ, यो यसको विषयमा आज म सिकाउँदिनँ। अब यहाँ अमेरिकामा त यो सम्बन्धी, परिवार सम्बन्धी कुरा यति ठुलो शिक्षा छ, फेमिनिस्ट मुभमेन्ट भन्छ, यो म्यास्कुलिन भनेको चाहिँ पुरुषत्वले दबायो, यहाँ त त्यो अभियन्ता कुरा हो त्यो, बुझ्नुहुन्छ। त्यसले कतिचोटि एउटा दुईवटा, यो कम्युनिजमको सबै त्यही छ नि त, एउटा दुईवटा कुरा हाम्रो समस्यालाई बोल्छ, बाँकी जति टोटल्ली करप्ट गर्छ, किनभने परमेश्वरको वचनमा कसैको शिक्षाको खाँचो छैन। परमेश्वरको वचन सबभन्दा उत्तम, के भन्छ त्यसलाई, उत्तम परमेश्वरको बाटो हो तपाईँ र मेरो जीवनको लागि, होइन, यो कुरो हामीले बुझ्नुपर्छ। त्यसैले यहाँनिर एउटा चाहिँ मण्डलीमा व्यवस्थित हुनुपर्ने, अर्डरली हुनुपर्ने, सिस्टमेटिक हुनुपर्ने, सबै कुरा शान्त प्रकारले चल्नुपर्ने, पवित्रतामा चल्नुपर्ने कुराको बारेमा, अनि यो पहिलो तिमोथी दुई अध्यायमा पावलले स्त्री र पुरुषको सम्बन्धमा पनि, उनीहरूको भूमिकाको सम्बन्धमा पनि प्रष्ट लेखिएको छ। अनि कतिचोटि हामीले यो कुरा नबुझ्दाखेरि चाहिँ कठिन हुनसक्छ, होइन। अनि तपाईँले दुई अध्यायको 8 पदमा पवित्र हातहरू भनेर त्यहाँनिर लेखेको पाउनुहुन्छ, अघि हामीले हेरेको थियौँ। प्रार्थना, आराधना, स्तुति हो भने हामीले याद राख्नुपर्ने कुरा चाहिँ के छ भने, हामी आराधना, स्तुति, प्रार्थना गर्ने, होइन, मैले तपाईँलाई चाहिँ बेथानी अनुग्रह मण्डलीको वर्सिप सिस्टम अहिले छ नि, केही परिमार्जन गर्ने मेरो पहिल्यैदेखिको भावना छ, अनि म कसैलाई विरोध पनि गर्दिनँ, बट आई वान्ट टु टिच, किनभने कोही व्यक्ति पुलपिटमा उभिन्छ, हि हेज टु प्रिपेयर हिमसेल्फ, उसैले आफैलाई तयार गर्नुपर्छ, जाँच्नुपर्छ, उसको जीवनमा परमेश्वरको आत्मा मण्डलाएको हुनुपर्छ, नत्र भने, अथवा प्रचार गर्ने व्यक्ति कुनै पनि संसारिक शारीरिक बुद्धि ज्ञान ल्याएर त्यहाँ अगाडि उभिएर उसको भाषा देखाएर अब कहिलेकाहीँ त के पनि देखिन्छ भने नि, एकले अर्कालाई को राम्रो बाजा बजाउने, कसको स्वर राम्रो, यस्तो खालको होडबाजी पनि देखिन्छ। कतिचोटि मान्छेहरू आफू चाहिँ अगाडि बढ्नुपर्ने भनेर भूमिका खोजेको मान्छे पनि देख्छु। त्यो देख्ने मान्छेको केही विरोध गर्दिनँ म, किनभने बुझेको छैन नि त, होइन सिकेको छैन। त्यही कारण शिक्षा आवश्यकता छ कि मण्डली भनेको कुरा के हो, यो कसरी चल्नुपर्छ, त्यहाँ महत्त्वपूर्ण कुरा के हो। अस्तिको हप्ता मण्डलीमा सबभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कुरा प्रार्थना भनेर, सर्वप्रथम भनेर पावलले पहिलो तिमोथी 2 अध्यायको 1 पदमा नै त्यो प्रार्थनाको विषयमा लेखेको छ। वास्तवमा बाइबलमा प्रार्थनाको विषयमा ग्रिक भाषामा 7 वटा फरक फरक तरिकाको शब्द नाउन ग्रिकमा हुँदो रहेछ मैले अध्ययन गर्दाखेरि, तर त्यहाँ खालि 4 वटा कुरा छ, त्यहाँ 4 वटा कुरा होइन प्रार्थनाको बारेमा। त्यस कारणले हामीले स्तुति प्रार्थना गर्ने होस्, चाहे जेसुकै परमेश्वरको मण्डली स्थापना के अरे सञ्चालन गर्ने मण्डलीमा विश्वासीहरू अनि उहाँले चुन्नुभएको अगुवाहरू मिलेर जुन कुराहरू हुन्छ त्यसमा एउटा निश्चित परमेश्वरको निर्देशन, इन्स्ट्रक्सन भन्छ अङ्ग्रेजीमा होइन, इन्स्ट्रक्सन निर्देशन हामी पाउँदछौँ। त्यसैले त्यसमा अलमल गर्ने होइन, हामीले एकदमै ध्यान दिनुपर्छ। त्यसैले पावलले 2 अध्यायको सुरुदेखि नै प्रार्थनाबाट यो सबै प्रार्थना कसरी गर्ने कुन कुरा भनेर सुरु गरेका छन्। अनि 3 अध्यायमा गएपछि चाहिँ मण्डली सञ्चालन गर्ने अगुवाहरूको योग्यता, उनीहरू कस्तो खालको हुनुपर्छ, उनीहरूको आवश्यकता, उनीहरूले कसरी काम गर्नुपर्छ, सबै कुराहरू छन्। विश्वासीहरूले के गर्नुपर्छ सबै कुराहरू छन्। त्यसैले यहाँनिर सुरुमा चाहिँ मण्डलीको सबभन्दा पहिलो कुरा चाहिँ प्रार्थनाबाट सही हुनु पर्यो, अनि कस्तो खालको वातावरणमा प्रार्थना गर्ने। अनि तपाईँले आजको विषयमा हेर्नु भने पहिलो तिमोथी 2:8-10 चाहिँ एटिच्युड अफ प्रेयर भन्छ अङ्ग्रेजीमा, प्रार्थनाको लागि चाहिँ कस्तो खालको दृष्टिकोण हुनु पर्यो, मनोधारणा हुनु पर्यो, मान्छेको एटिच्युड भनेको चाहिँ त्यसलाई हामीले कसरी तयार भएर लिन्छौँ, हाम्रो भित्रैदेखिको विचार के छ, त्यसलाई कसरी सञ्चालित भइराखेको छ। फेरि पनि मैले तपाईँलाई भने नि, कुनै पनि शारीरिक मान्छे आफ्नो प्रतिभाको हिसाबले मण्डली सञ्चालन गर्न सक्दैन होला, ऊ गीत गाउन सिपालु होला, ऊ बोल्न सिपालु होला, ऊ दिमागमा सिपालु होला। यहाँनिर कुरा चाहिँ बाहिरी भन्दा भित्री कुरा छ, मान्छेको हृदय ठिक हुनु पर्यो। जबसम्म उसको हृदय ख्रिस्टमा समर्पित छैन, उसले बाहिरी रूपमा क्रुस बोकेको छैन, परमेश्वरलाई आफ्नो जीवन दिएको छैन, केवल उसको जीवनमा परमेश्वरको महिमा मान्छेलाई प्रसन्न बनाउन खोजेको होइन, जबसम्म त्यो रूपमा उसले काम गर्दैन उसले परमेश्वरको खास सेवा गर्न सक्दैन, उसको सेवाको केही अर्थ लाग्दैन। अब यहाँनिर एउटा पोइन्ट हुन्छ, बेथानीमा चाहिँ त्यस्तो मान्छेको खाँचो अलि देख्छु, मान्छे धेरै ल्याउने, कतिचोटि मान्छे ल्याउने पनि विचार गर्दाखेरि मान्छेले के सक्छ, मैले त धेरै काम गरेको छु, त्यो पनि होइन। कुनै पनि मान्छे नयाँ जीवन नभएर पनि धेरै मान्छे पछि लगाउन सक्छ, मान्छे धेरै आउनु राम्रो, तर त्योभन्दा नि मुख्य कुरा के हुनु पर्यो, कुनै पनि व्यक्तिको परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध र हिनाइ दिनदिनै कस्तो छ, वचन अनुसार छ कि छैन, यो कुरो महत्त्वपूर्ण छ। त्यसैले यो कुरोमा हामीले एकदमै ध्यान दिनु पर्यो, त्यही कुरा तपाईँलाई म सम्झाउन चाहन्छु। त्यसैले पहिलो तिमोथी 2:8 सबै पुरुषहरूले बिना क्रोध र बिना विवाद पवित्र हातहरू उठाएर प्रार्थना गर्नु भन्नुको अर्थ चाहिँ पावलले पुरुषहरूको मात्र प्रार्थनाको कुरा गरेको होइन। यहाँनिर त्यहाँ झट्टै हेर्दाखेरि चाहिँ खालि पुरुषहरूले मात्रै हात उठाएर प्रार्थना गर्ने, त्यो प्रार्थनाको मतलब चाहिँ पुरुष स्त्री सबै मानिसहरूको लागि नै हो। अब यहाँनिर हुन चाहिँ यो पदमा चाहिँ खास पुरुषहरूकै लागि, किनभने बाइबलमा यो मानिसहरू भन्ने शब्दको चाहिँ 2 अर्थ लाग्छ, एउटा ग्रिकमा, एउटा चाहिँ पुरुष जो स्त्री विपरीत हुन्छ पुरुष, अर्को चाहिँ म्यानकाइन्ड सबै मानिसहरू होइन मान्छे। त्यसैले यो 2 अर्थ बुझ्नु पर्यो। यहाँनिर जुन 8 पदमा प्रयोग गरेको छ यो चाहिँ पुरुष हो, जो चाहिँ स्त्री होइन। मण्डलीको सेवामा पुरुषहरूलाई प्रार्थनामा अगुवाई गर्न आज्ञा दिन्छन्, ती प्रार्थना गर्नेहरूले पवित्र हात उठाएर प्रार्थना गर्नु पर्ने हुन्छ। अनि यो पवित्र हातको कुरा चाहिँ उनीहरूको हात उठाउने भन्दा पनि पवित्रता भन्ने बित्तिकै उसको हृदयको कुरा हुन्छ, त्यो हृदयको कुरा गर्दै गर्दा चाहिँ उसमा क्रोध, उसमा विवाद, झगडा, डिस्प्युट, तितोपना, मान्छेहरूप्रति नराम्रो स्वभाव के अरे सम्बन्ध बिग्रिएको यस्तो हुनु हुँदैन। अनि त्यस्तो कोही मान्छेसँग चित्त दुखाएको छ, कोहीसँग रिसाइराखेको छ भने ऊ वास्तवमा परमेश्वरको सेवाको लागि अथवा परमेश्वरको अगाडि प्रार्थना गरेर परमेश्वरले उसको प्रार्थना सुन्नुहुन्न। त्यो कुरा तपाईँलाई म भन्न चाहन्छु। अब हामी अलिकति यहाँनिर यो यो स्लाइडबाट तपाईँलाई अलिकति म बताउन चाहन्छु। सो आजको मण्डलीमा कसरी चल्ने सम्बन्धित शिक्षा, इन्स्ट्रक्सन्स कन्सर्निङ कन्डक्ट इन द चर्च, यो विषयमा चाहिँ दुई अध्यायमा अनि दुई अध्यायको एकदेखि नै हो, होइन, दुई अध्याय एकदेखि नै अन्तमसम्म, अन्तिमसम्म अझ तिन अध्यायसम्म नै, 3:13 यसको बारेमा हामी देख्दछौँ, जुन चाहिँ तपाईँलाई मैले सबै कुरा बताइसकेको छ। त्यसकारणले यहाँनिर प्रेरित 6:3 यसकारण भाइ हो तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका 7 मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौँ। यहाँनिर के छ भनेदेखि प्रचारकले केवल प्रचार गर्ने हुने, यहाँनिर के छ, यहाँ त प्रचार के अरे यो अगुवाहरूको कामको बारेमा यहाँ के पाउनुहुन्छ, प्रेरितहरूको सेवामा प्रचारका साथै प्रार्थना गर्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले पहिलो तिमोथी 2 अध्यायमा के छ, प्रार्थनाको जरुरी कुरा देखाएको छ। त्यसैले यो